यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। जातीय विभेद एवं छुवाछुत सामाजिक नैतिक र मानवीय गरिमा विरूद्धको अपराध भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। संयुक्त राज्य अमेरिका सरकारद्वारा कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सहित विभिन्न मुलुकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा। नेपाललाई खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आभार व्यक्त। नेपालमा अहिलेसम्म कालो ढुसी अर्थात ब्ल्याक फंगसका 10 जना बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणको कुनै नयाँ भेरिएन्ट नभेटिएको मन्त्रालयद्वारा स्पष्ट। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था अनुरूप छूट सुविधा कार्यान्वयन शुरू। महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय। र विश्वकप फुटबल प्रतियोगिताको छनौट चरण अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा चिनिया ताइपेई शून्यका विरूद्ध 2 गोल अन्तरले पराजित। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद एवं छुवाछुत सामाजिक नैतिक र मानवीय गरिमा विरूद्धको अपराध भएको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुतको प्रथा विरूद्ध दृढतापूर्वक क्रियाशील हुनुपर्ने आवश्यकता उल्याउनु भएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान र कानूनले जातीय विभेद बहिष्करण वञ्चितीकरण र हिंसालाई पूर्णत निषेध गरेको स्मरण पनि गर्नुभएको छ। कोभ्याक्स सुविधा अन्तर्गत संयुक्त राज्य अमेरिका सरकारले नेपालसहित विश्वका विभिन्न मुलुकहरूलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। विश्वका विभिन्न मुलुकहरूलाई गरी तत्काल 2,50,00,000 मात्रा खोप उपलब्ध गराउने र त्यसमध्ये नेपालसहित एसियाका 16 बढ़ी मुलुकका लागि 70,00,000 मात्रा खोप उपलब्ध गराउने निर्णय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति आभार प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले ट्वीट गर्नुहुँदै खोपका लागि नेपालले गरेको प्रयासको सम्बोधन गरेकोमा अमेरिका सरकार र नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपालमा हिजो थप 6,825 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 18,562 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिदा 5,825 जना तथा 3,211 वटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिदा 1,000 जना गरी 6,825 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या 5,76,936 पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा 5,904 जना कोरोना संक्रमणबाट मुक्त भएका पनि मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको दर 81% रहेको छ। देशभरि हिजो कोरोना संक्रमणबाट 75 जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 7,630 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 101,839 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पनि कालो ढुसी अर्थात ब्ल्याक फंगसका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म 10 जनामा कालो ढुसीका बिरामी पुष्टि भएकोमा 8 जना मन्त्रालयको सम्पर्कमा रहेका र अन्य 2 जना सम्पर्कमा आइ नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगंज वीरगंज र काठमाण्डुमा भेटिएका छन्। कोविड 19 जसरी नसर्ने भए पनि 45-65 वर्ष उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गरेको चिकित्सकहरूले बताउनु भएको छ। त्यसैगरी ब्ल्याक फंगस अर्थात कालो ढुसीको संक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत बर्दगोरिया गाउँपालिका कैलालीका 65 वर्षीय पुरूषको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै हाम्रा समाचारदाताले जनाएका छन्। ब्ल्याक फंगसको लक्षण देखिएपछि उहाँको 3 दिन आईसीयूमा राखेर उपचार गरिएकोमा कोरोनाको पीसीआर रिपोर्ट भने नेगेटिभ रहेको पाइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोविड 19 को कुनै नयाँ भेरिएन्ट नभेटिएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले हिजो विज्ञप्ति जारी गर्नुभई विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यममा आएको जस्तो नेपालमा नयाँ भेरिएन्ट पत्ता लागेको भन्ने निराधार समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउनुहुँदै नेपालमा कुनै नयाँ भेरिएन्ट फेला नपरेको पुष्टि गर्नुभएको छ। अहिले नेपालमा कोविड 19 को भेरिएन्ट अफ कन्सर्नभित्र परेका अल्फा र डेल्टा मात्र भेरिएन्ट रहेको र पछिल्लो समय देखिएको कोविड 19 को नयाँ भेरिएन्ट डेल्टा भएको उहाँले जानकारी दिनुभयो। यसैबीच विश्व स्वास्थ्य संगठन नेपालले पनि नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको स्पष्ट पारेको छ। नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ। प्रशासनले सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ 31 गते मध्यराति 12 बजेसम्म थप गरिएको जानकारी दिएको छ। कोविड 19 संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न यसअघिको आदेश तथा पछिल्ला दिनमा देखिएको संक्रमण दर प्रवृत्ति र मृत्युदरको विश्लेषणका आधारमा जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि थप गरेको कास्कीका प्रमुख जिल्लाधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो। प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामका बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ। काठमाडौँ महानगरपालिकाले एन्टिजेनको परीक्षणलाई पुनः सुचारू गरेको छ। कोविड 19 को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारी अनुरूप हिजोदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। कोविडको लक्षण देखिएका कन्ट्याक्ट ट्रेसिङमा परेका त्यसै गरी अग्रपंक्तिमा रहेर काम गरिरहेका निषेधाज्ञाको समयमा पनि काम गर्नुपर्ने बाध्यतामा रहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो। यसअघि जेठ 14 18 गतेसम्म विशेष अभियान सञ्चालन गरेर 50,000 परीक्षण गर्ने लक्ष्य लिइएको महानगरमा 5,760 जनाले परीक्षण गर्नुभएको थियो। त्यसमध्ये 479 जनाको रिपोर्ट पोजिटिभ आएको थियो। आर्थिक वर्ष 2078-79 को बजेट वक्तव्यमा उल्लेखित छूट र सुविधाको कार्यान्वयन शुरू भएको छ। अर्थ मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशन बीच हिजो भएको बैठकमा सरकारले बजेट मार्फत निषेधाज्ञाको अवधिभर छूट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र त्यसको मूल्य तथा बिक्री वितरण हुने स्थानको साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ। बजेट वक्तव्यमा निषेधाज्ञाको अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने चामल पिठो दाल नुन खाने तेल चिनी र खाना पकाउने ग्यासको बिक्री मूल्यमा 20% छूट दिने उल्लेख गरिएको थियो। बैठकमा छूट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गरिने कोटा निर्धारण गर्दा 5 जनाको परिवारलाई एक इकाई मानेर सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट 30 किलोग्राम चामल र 2 किलोग्राम सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ। त्यस्तै साल ट्रेडिङबाट 2 किलोग्राम पिठो 2 किलोग्राम चिनी 2 किलोग्राम नुन र 1 लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास एक सिलिण्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय समेत भएको छ। सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजात सहितको विवरण तयार पार्ने दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छूट सम्बन्धी विवरण मासिक रूपमा तयार पारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा शोध भर्न माग गर्ने निर्णय पनि गरिएको छ। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष 2078-79 बजेटमा खानीजन्य ढुङ्गा गिटी र बालुवा निकासी घोषणा लाई सच्याउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री राउतले हिजो प्रेस विज्ञप्ति जारी गर्नुभई प्रदेश नम्बर 2 को सप्तरीदेखि पर्सासम्मको चुरे पहाड़ तराई मधेस क्षेत्रको सुरक्षा कवचको रूपमा रहेकाले त्यसको संरक्षणको सट्टा उत्खनन गर्ने संघीय सरकारको नीतिले त्यो क्षेत्र मरूभूमिमा परिणत हुने बताउनु भएको छ। वन विनाश वातावरणीय सन्तुलन जैविक विविधताको संरक्षण पानीका मुहानको संरक्षणका साथै प्रदेश नम्बर 2 मरूभूमिकरणबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग रहेको बताउनुहुँदै मुख्यमन्त्री राउतले निर्णय तत्काल नरोकिए प्रदेश सरकार आवश्यक निर्णय लिन बाध्य हुने पनि विज्ञप्ति मार्फत स्पष्ट पार्नु भएको छ। गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य रहनुभएका थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभा सचिवालयमा गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले हिजो शुरू भएको प्रदेशसभाको बैठकमा थापालाई सम्बन्धित दलको निर्णयपछि पदमुक्त गरिएको जानकारी दिनुभयो। थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कार्यवाही गरिएको राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ। सरकार विरूद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन विपरीत प्रदेशसभामा एमालेलाई सहयोग गर्दै आउनु भएको थियो। बागलुङ जिल्ला 1 नम्बर ख क्षेत्रबाट निर्वाचित सांसद थापालाई जनमोर्चाले साधारण सदस्यता समेत नरहने गरी 1 वर्षका लागि निलम्बन गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि स्वागत छ अब बाँकी समाचार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही जेठ 17 गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन हिजो पेश गरेको छ प्रतिवेदनमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका सन्दर्भमा भए गरेका कार्यहरू राजनैतिक दल दर्ता निर्वाचनको तयारी मतदाता नामावली र मतभार निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना निर्वाचन कार्यक्रम सञ्चालन उम्मेद्वारहरूको मनोनयन दर्ता जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन लगायतका विषय समावेश गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो त्यसै गरी प्रतिवेदनमा मतदाता शिक्षा कार्यक्रम मतपत्र व्यवस्थापन सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षाको प्रबन्ध निर्वाचन अनुगमन तथा अवलोकन मतदान मतगणना र परिणाम घोषणा लगायतका विषयहरू समावेश गरिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दीर्घनारायण पाण्डे निर्वाचित हुनुभएको थियो सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिनुभयो महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरूदेखि नै माग गर्दै आएको थियो प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती गरी दुईवटा प्रादेशिक अस्पताल भएका छन् यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उप प्रादेशिक अस्पताल घोषणा गरिसकेको छ प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश नम्बर एक प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन जेठ 24 गते दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति मार्फत नेपालको संविधान बमोजिम जेठ 24 गते दिउँसो 2 बजे अधिवेशन आह्वान गरिएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिनुभयो यसअघि प्रदेश सरकार मन्त्री परिषदको हिजोको बैठकले अधिवेशन आह्वान गर्न सिफारिश गरेको थियो कैलालीका स्थानीय तहले किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन् स्थानीय तहले किसानलाई 50% अनुदानमा गाउँटोलमै पुगेर धानको बिउसँगै धान खेतीमा प्रयोग गरिने जिंक र पोषण समेत उपलब्ध गराएका छन् कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट
दोस्रो लहरको कोरोना कहरले सबैलाई आक्रान्त बनाइरहेको समयमा कैलालीका स्थानीय तहले भने किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन् स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराइरहेका छन् टीकापुर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष लौटन चौधरी जानकी गाउँपालिकाले पनि आफ्ना पालिकाभित्र रहेका किसानहरूलाई 50% अनुदानमा धानको बिउ वितरण गरेको छ जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी
अहिले हामीहरूले 578 कृषकहरूलाई 50% लागत सहभागितामा धानको उन्नत बिउ र हाइब्रिड धानको बिउ सँगै कृषकहरूलाई चाहिने जिंक र पोषण वितरण गरेका छौँ
केही स्थानीय तहले गाउँटोलमै गएर समेत किसानलाई धानको बिउ वितरण गरेका छन् कोरोना कहरले समस्यामा परिरहेका बेला किसानलाई गाउँपालिकाले गाउँमै गएर धानको बिउ वितरण गरेको बताउनुहुन्छ जानकी गाउँपालिकाका कृषि प्राविधिक टोप बहादुर विष्ट
एक ठाउँमा बोलाउने र एक ठाउँबाट स्रोत सोधेर बाँड्ने भन्ने कुरा थियो पछिल्लो COVID-19 कारणले गर्दाखेरि हामीले एक ठाउँमा भिडभाड गर्न अप्ठ्यारो कारणले गर्दा ब्लक स्तरमै समुदायमा गएर कोविडको जोखिमलाई पनि ध्यानमा राखेर हामीले चाहिँ अहिले बाँडिरहेको छ
किसानको वर्षे धानको बिउको ब्याट राख्ने समय आएसँगै स्थानीय तहले गाउँमै आएर धानको बिउ 50% अनुदानमा उपलब्ध गराउँदा किसानहरू पनि खुसी भएका छन्
धानको बिहासँग हाम्रो जिंक पाइलाटी पोषण पाइलाटी ओ ट्याङ्की फे पाइलाटी जे हो सम्रेन घरै आके वितरण हो गेल बा मिलल बा खुसी लागल बा
गाउँपालिका से धानके बिहा पहिले एकदम खुसी लागल हमन हे काहे कि हाम्रो घर बैठे जम्मा चीज बढ़िया से मिल गेल
स्थानीय तहहरूले धानको बिउ सँगै धान खेतीमा प्रयोग गरिने जिंक पोषण पनि निशुल्क रूपमा उपलब्ध गराइरहेका छन् कोरोना कहरको यो समयमा स्थानीय तहले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराउनु स्थानीय तहको राम्रो काम हो स्थानीय तहबाट प्राप्त हुने अनुदानलाई किसानहरूले पनि सदुपयोग गरी फाइदा लिन सके राम्रो हुन्छ ईश्वर साउद रेडियो नेपाल टीकापुर कैलाली
सर्वोच्च अदालतले आज पूर्ण बैठक आयोजना गरेको छ पछिल्लो अवस्था विश्लेषण तथा COVID-19 संक्रमणका कारण न्याय सम्पादनमा परेको प्रभाव एवं त्यसको सम्बोधनको उद्देश्यले पूर्ण बैठक आयोजना गरिएको सर्वोच्च अदालतले जनाएको छ काठमाडौँ उपत्यकामा एक महिना मेलम्चीको पानी वितरण नहुने भएको छ आयोजनाको सुरुङ पूरै खाली गरेर त्यसको निरीक्षण गर्न लागि पानी वितरण अवरूद्ध हुन लागेको आयोजनाले जनाएको छ सुरुङ निरीक्षण गर्दा समय नदेखिएमा पुनः पानी ल्याउँदा 30-40 दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी आयोजना विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो सूचना अधिकारी पन्तले कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने भएको र खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुने जानकारी दिनुभयो। झण्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो, अहिले अन्य समस्या भने नदेखिएको आयोजनाले जनाएको छ। दुई वर्ष पहिले चिनिया निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख गरिएको थियो। आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक 17 करोड़ लिटर पानी गत फागुनदेखि काठमाडौँमा आउन थालेको हो। जापान सरकारले कोविड 19 विरूद्धको लड़ाईमा सघाउन नेपाल सरकारलाई 160 थान अक्सिजन जेनेरेटर सहयोग गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले 160 थान अक्सिजन जेनेरेटर सहयोग स्वरूप हिजो नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ। राजदूत किकुताले नेपालको कोरोना भाइरस विरूद्धको लड़ाईमा जापान सरकारको सधैँ साथ रहने बताउनु भएको छ। कोरोना संक्रमणका कारण विभिन्न पेसा र व्यवसाय धराशयी हुँदै गए पनि कृषि तथा पशुपालन व्यवसाय शुरू गरेका केही व्यक्तिहरूले भने अहिलेको अवस्थामा राम्रो आमदानी गरिरहेका छन्। कोरोनाका कारण गीत संगीतको क्षेत्र समेत प्रभावित भएपछि गाई पालन शुरू गरेका तनहुका लोक तथा दोहोरी गायक रमाकान्त ढुंगानाले पछिल्लो समय राम्रो आमदानी भइरहेको बताउनु भएको छ। तनहुबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
समाज रूपान्तरणका लागि सिर्जना गरिएका गीतका सर्जकहरू वास्तविक जीवनमा भने कृषि कर्मबाट टाढै रहेको पाइन्छ। तर तनहुका लोक तथा दोहरी गायक रमाकान्त ढुंगानाले भने कोरोना कहरसँगै बन्दाबन्दीको अवस्थामा गाई पालन गरेर मनग्ञ आमदानी लिन सफल हुनु भएको छ।
देखि लकडाउन सुरु भयो, अनि लकडाउन सुरु भएपछि हामीहरूको लगभग कन्त बिजोकै भयो। के गर्ने त भन्दा दुध त बिर्दादेखि बच्चासम्म सबैलाई चाहिन्छ। कहिले पनि मैले चाहिँ कृषकहरूको चाहिँ दुध चाहिँ बिक्री नभएको देखिनँ। गाई पालेपछि केही हुन्छ भन्ने सोचेको मैले चाहिँ सुरुमा चाहिँ दुईटा गाईबाट सुरु गरेँ। गर्दाखेरि राम्रै भयो। हेर्नुहोस्, 8-9 गाईबाट चाहिँ मेरो मासिक समथिङ 40,000-45,000 आमदानी छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुका अध्यक्ष समेत भइसक्नु भएका ढुंगानाले कृषि कर्मबाट हुने आमदानीले सन्तुष्टि दिने अनुभव सुनाउनु भयो।
आज म स्टेजमा गएछु, गीत गाएछु, लिएर आएपछि त्यति महत्व हुँदो रहेछ सर, त्यसरी नै खर्च गरिन्थ्यो। पसिनासित सम्बन्धित छ के, यसमा पसिनासित सम्बन्धित छ। दिनभरि चाहिँ गाईलाई सेवा गरे भने भोलि अलिकति दुध बढ्छ र अलिकति पैसा पर्छ भन्ने चाहिँ भावना हुन्छ।
दुःख र गाउँले परिवेशलाई बुझेको व्यक्ति मात्रै लोक गायक बन्न सकिने बताउने गायक ढुंगाना ढिलो चाँडो एकपटक सबै कृषि कर्ममा फर्कने दावी गर्नुहुन्छ। कलाकारहरू मौलिक कला र संस्कृतिको जगेर्ना गर्दै कृषि लगायतका पेसामा पनि संलग्न हुनुलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताउनुहुन्छ।
हामी कलाकार क्षेत्रमा लागेर पनि हामी कृषि पेसामा लागेका छौँ। यो पेसामा लागेपछि त यो सम्मानित पेसा रहेछ भन्ने कुरो सबैले महसुस गर्नुहुन्छ र अलि चाहिँ बोल्ने मान्छेहरू अलि भेपा तरिकाले यो चाहिँ कस्तो घाँसे भन्ने व्यक्तित्वहरूले पनि त भन्ने आँट गर्नुहुन्न जस्तो लाग्छ मलाई।
सामाजिक रूपमा परिचित व्यक्तिहरूले नै कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन सके कृषिबाट समृद्धि सम्भव छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
अब के अन्तर्राष्ट्रिय प्रसंग। भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर विस्तारै घट्दै गइरहेको छ। भारतमा हिजो कोरोना भाइरसबाट 131,371 जना संक्रमित भएका छन्, जबकि एक दिन अघि भारतमा संक्रमितको संख्या 134,105 रहेको थियो। त्यसै गरी भारतमा मृत्युदर पनि घट्दै गइरहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। हिजो भारतमा कोरोना भाइरसको संक्रमणबाट 2,706 जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन 2,899 जनाको मृत्यु भएको थियो। भारतमा अहिलेसम्म 2,84,40,988 जना संक्रमित भएका छन् भने हालसम्म 3,38,013 जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। भारतमा हालसम्म 2,63,82,897 जना संक्रमण मुक्त भएको पनि भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 16,28,86,630 रहेको छ। 36,16,337 जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। 15,55,97,378 जना संक्रमण मुक्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्र ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यले दुईवटा अन्तरिक्ष मिशन त्यहाँ पठाउने घोषणा गरेको छ। नासाले सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी शुक्र ग्रहभित्र आगोको गोला बन्यो भन्ने कुरा पत्ता लक्ष्यका साथ यो दशकको अन्त्यसम्ममा दुईवटा अन्तरिक्ष मिशन सञ्चालन गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जानकारी दिएको छ। सन् 2028 देखि 2030 को बीचमा सञ्चालन हुने प्रत्येक मिशनका लागि 50 करोड़ डलर बजेट प्राप्त हुने बताउँदै नासाका प्रशासक विल नेल्सनले ती मिशनहरूले वैज्ञानिकहरूलाई 30 वर्ष यता पहिलो पटक शुक्र ग्रह अनुसन्धान गर्ने मौका दिने बताउनु भएको छ। यसअघि नासाले सन् 1990 म्याजिलन मिशन शुक्र ग्रह नजिक पठाएको थियो। सूर्यको सबैभन्दा नजिकको शुक्र ग्रह सौर्यमण्डलकै सबैभन्दा तातो ग्रह हो। अफगानिस्तानको उत्तरी जाजिवान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबान विरूद्धको कार्यवाहीका क्रममा कम्तीमा 18 जना तालिबान आतंककारीहरू मारिएका छन्। त्यस प्रान्तमा तालिबानीहरू लुकेर बसेको सूचनाका आधारमा आतंककारी विरूद्धमा अफगान सैनिकले हवाई कार्यवाही गरेको सैनिक अधिकारीहरूले बताएका छन्। आक्रमणमा परि 1 जना तालिबानका लड़ाकु कमाण्डर पनि मारिएका छन्। मोहम्मद कुरी रजिम नामका ती तालिबान कमाण्डर सो क्षेत्रका प्रभावशाली लड़ाकु भएको बताइएको छ। उक्त प्रान्तको सैन्य प्रवक्ता मोहम्मद हनीफ रेजाईले घटनाको पुष्टि गर्नुभएको छ।
नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको जनाएको छ। महासंघले आर्थिक वर्ष 2078-79 बजेटले कोविड 19 का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास विस्तार र पुनरुत्थानका निमित्त निकासी अभिवृद्धि गर्न सहयोग पुग्ने गरी बजेटमा समेटिनु सराहनीय र स्वागत योग्य कार्य भएको जनाएको हो। सरकारले हस्तकला उद्योग व्यवसाय प्रवर्धनका निमित्त शिपमूलक तालिमको व्यवस्था उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था कर सहुलियत पुनर्कर्जा कोषको निरन्तरता महिला तथा युवालाई उद्यमशीलताका लागि बजेट लगायतको व्यवस्था सकारात्मक रहेको महासंघका अध्यक्ष सुरेन्द्र भाई साक्यले जानकारी दिनुभयो। लमजुङ जिल्लामा निर्माणाधीन 25 मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना पुनः कोविड 19 का कारण प्रभावित भएको छ। जेठ मसान्तभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माण कार्य प्रभावित भएको हो। आयोजनामा कार्यरत 40 जना श्रमिकमा एकसाथ कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण हुन नदिन निर्माणको काम केही समयका लागि स्थगित गरिएको आयोजनाले जनाएको छ। कोरोना महामारीकै कारण राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ। सीमित मजदूर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माण कार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ। निषेधाज्ञाका बीच बाँध र विद्युत गृहको निर्माण कार्य जारी रहे पनि मजदूर श्रमिकको अभाव हुँदा आयोजनाको काम प्रभावित भएको आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर ईश्वरी प्रसाद तिवारीले जानकारी दिनुभयो। सल्यानमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। जिल्लाको प्रमुख खाद्यान्न बाली भित्र पर्ने गहुँ उत्पादनमा यो वर्ष कमी आएको हो। यस वर्ष जिल्लाभर 14,217 हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा 27,350 मेट्रिक टन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। अघिल्लो वर्षको तुलनामा लामो समयसम्मको खडेरीका कारण यस वर्ष 23.2% कम उत्पादन भएको कार्यालयका सूचना अधिकारी रमेश कुमार बस्नेतले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा अर्जुन श्रेष्ठ। अब केही खेल प्रसंग। आगामी वर्ष सन् 2022 हुने फिफा विश्वकप फुटबल अन्तर्गत कुवेतमा जारी दोस्रो चरणको छनौट खेलमा नेपालले चिनिया ताइपेईलाई 0-1 विरूद्ध 2 गोलको अन्तरले पराजित गरेको छ। गैराती कुवेतको जुबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका अञ्जन विष्टले खेल शुरू भएको 3 मिनटमै पेनाल्टी मार्फत गोल गरेका थिए। खेलको 80 मिनटमा नवयुग श्रेष्ठको गोल मार्फत नेपालले आफ्नो अग्रता दोब्बर गरी जीत सुनिश्चित गरेको थियो। खेलमा थप कुनै गोल हुन सकेन र खेल नेपालले 0-1 विरूद्ध 2 गोल अन्तरले जित्यो। उक्त जीतले नेपालको विश्वकप छनौट अन्तर्गतको लीगमा 6 अंक भएको छ। 5 वटा टोली सम्मिलित समूह बीमा नेपाल 4 स्थानमा रहेको छ। टोकियो ओलम्पिक खेलको उद्घाटन नजिकिँदै गर्दा आयोजकले हिजो प्रतिस्पर्धामा समावेश गरिने खेलको सूची सार्वजनिक गरेको छ। आयोजक समितिका अध्यक्ष सेको हासिमोटोले भलिबल प्रतियोगिताको आयोजना गर्ने एरिकाने एरिनामा आयोजित अनावरण समारोहमा कोविड 19 का कारण जापानको राजधानी टोकियो लगायतका कतिपय शहरमा स्वास्थ्य संकटकाल जारी रहे पनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिने जानकारी दिनुभयो। ओलम्पिक खेलको उद्घाटन हुन अब 49 दिन बाँकी रहेको छ। अब बाँकी खेल समाचार।
विश्वकप तथा एसिया कप छनौट अन्तर्गत समूह चरणको 6 खेलमा आज नेपालले चाइनिज ताइपेनको सामना गर्दैछ। नेपाली समय अनुसार आज रातको 9:45 बजे शुरू हुने खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुनेछ।
खेल समाचार अन्यथा पर्न गएकोमा सच्याइएको छ। अब मौसम आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलिरही पहाड़ी भागका केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जातीय विभेद एवं छुवाछुत सामाजिक नैतिक र मानवीय गरिमा विरूद्धको अपराध भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। संयुक्त राज्य अमेरिका सरकारद्वारा कोभ्याक्स सुविधा अन्तर्गत नेपालसहित विभिन्न मुलुकहरूलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा। नेपाललाई खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आभार व्यक्त। नेपालमा अहिलेसम्म कालो ढुसी अर्थात ब्ल्याक फंगसका 10 जना बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणको कुनै नयाँ भेरिएन्ट नभेटिएको मन्त्रालयद्वारा स्पष्ट। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था अनुरूप छूट सुविधा कार्यक्रम कार्यान्वयन शुरू। महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय। र विश्वकप फुटबल प्रतियोगिताको छनौट चरण अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा चिनिया ताइपेई 0-का विरूद्ध 2 गोल अन्तरले पराजित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।